तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
गत महिना डिसेम्बरमा अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका सिडनी निवासी दुई महिलाले अध्यागमन सम्बन्धी सरसल्लाह दिने भन्दै ग्राहकबाट पैसा लिएको दोषी पाइएपछि नेपाली समुदायको पनि यसप्रति ध्यान आकर्षण भएको छ र डार्बिनमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका अध्यागमन एजेन्ट शम्भु कडेल गैर कानूनी सेवा प्रदान गर्दै ग्राहकबाट रकम असुलेको यो घटना नेपाली व्यवसायीबाट पनि हुने गरेको दावी गर्दछन्। त्यस्तै नेपाली समुदायभित्र देखिएको प्रमुख समस्या भनेकै शैक्षिक परामर्शदाता र अध्यागमन एजेन्ट बीच फरक छुट्याउन नसक्नु भएको बताउँछन्। अध्यागमन एजेन्ट र अस्ट्रेलियामा रहेको शैक्षिक परामर्शदाताहरूको सञ्जाल एकाका निवर्तमान अध्यक्ष निरज श्रेष्ठ पनि। सर्वप्रथम दुई महिलाहरूको पक्राउ सम्बन्धी घटनाका बारेमा साथै अध्यागमन क्षेत्रमा देखिने गरेको ठगीबारे शम्भु कडेलसँग गरिएको कुराकानी सुनिहालौँ।
हजुर, हामीलाई त्यो विषयमा जानकारी भएको छ र यसमा यो सीमा सुरक्षा बलले दुईजना चाइनिजहरू जो चाहिँ अस्ट्रेलियन सिटिजन र अस्ट्रेलियन पर्मानेन्ट रेजिडेन्ट छन् चाइनिज ओरिजिनको, उहाँहरूले आफू चाहिँ माइग्रेसन एजेन्टसँग मिलेर काम गरेको र माइग्रेसन सम्बन्धी आफूलाई नलेज भएको भनेर काम गरेको हुनाले उहाँहरूलाई चाहिँ दुई वर्षको चाहिँ सेन्टेन्स तोकिएको छ र यो चाहिँ यो माइग्रेसन रजिस्टर माइग्रेसन एजेन्ट नभइकन माइग्रेसन सम्बन्धी कुनै पनि एडभाइस दिएमा यो कडाभन्दा कडा कारवाही हुन्छ र बोर्डर फोर्सले अहिले यस्ता मान्छेहरूलाई खोजिरहेको छ।
नेपाली समुदायमा चाहिँ यस्तो किसिमको अवस्थाको जोखिम अथवा खतरा कतिको देख्नुहुन्छ तपाईँले?
खतरा छ, देयर आर धेरै माइग्रेसन एजेन्ट नभएका साथीहरूले नभएका कम्युनिटी मेम्बरहरूले चाहिँ माइग्रेसन सम्बन्धी एडभाइस दिने अनि माइग्रेसन सम्बन्धी एडभाइस दिने मात्र होइन त्यो दिए बापत पैसा पनि लिने र धेरै विचलित भएका उदाहरणहरू छन्। अब यो उनीहरूले कति चाहिँ एजुकेसन एजेन्टहरूले चाहिँ माइग्रेसन एजेन्टहरूसँग कन्ट्र्याक्टमा अथवा चाहिँ डाइरेक्टली अरू इन्डाइरेक्टली मिले जसो गरेर चाहिँ माइग्रेसनको एडभाइसहरू दिने एउटा चलन छ। त्यो चाहिँ राम्रो तरिकाले गरेमा कन्ट्र्याक्ट इस्टाब्लिस माइग्रेसन एजेन्टहरूसँग रिटर्न कन्ट्र्याक्ट इस्टाब्लिस गरेर विथ दियर अथोरिटी र फलानु चाहिँ माइग्रेसन एजेन्ट हो मैले बेसिक एडभाइस मात्रै दिने हो भनेर गरेको अवस्थामा त्यति रिस्की हुँदैन एजुकेसन एजेन्टहरूको सवालमा। अनि तर विदाउट प्रोपर डकुमेन्टेसन कम्प्लायन्स मिट नगरिकन गरेको अवस्थामा त्यो एकदमै रिस्की हुन्छ एजुकेसन एजेन्टहरूलाई। त्यो बाहेक बिजनेसै नभएका चाहिँ कम्युनिटी मेम्बरहरूले पनि यस्ता किसिमका काम गरेका उदाहरणहरू छन् र यसमा चाहिँ जो क्लाइन्टहरू जो भिजा एप्लिकेन्टहरू जो भिक्टिम हुनुहुन्छ उहाँहरूले आफ्नो मुख नखोल्दासँग सरकारले पनि के गर्न सक्दैन कसैले पनि के गर्न सक्दैन र उहाँहरूले मुख प्रायः खोलिदिनुहुन्न।
हजुर, ए भनेपछि अब यो शिक्षाको अब एजुकेसन एजेन्ट र यो जुन माइग्रेसन एजेन्ट दुईटाको लागि नै सर्टिफाइड त हुनुपर्छ होइन?
एजुकेसन एजेन्ट र माइग्रेसन एजेन्ट दुइटैको लागि सर्टिफाइड हुनुपर्छ र एजुकेसन एजेन्टको लागि सर्टिफाइड हुनै पर्छ भन्ने प्रावधान छैन, दिन मिल्छ डुइङ द राइट जब होइन। र एजुकेसन एजेन्टले गर्न मिल्ने काम भनेको तपाईँको कोर्स ट्रान्सफर गर्ने र एजुकेसन सम्बन्धी रिलेटेड कुराहरू मात्रै गर्न पाउने परिधि हुन्छ।
तर अब नेपाली कतिपय नेपाली व्यवसायीहरू होइन एजुकेसन कन्सल्टेन्टको रूपमा बस्नुभएका कतिपयले त अब अस्ट्रेलियाको सन्दर्भमा त भिजा सम्बन्धी कुरालाई छुनुहुन्छ होइन, सबैजनाको माइग्रेसन एजेन्टको सर्टिफाइड हुनुहुन्छ होला त, कस्तो पाउनु भएको छ? अब यहाँले जोखिम छ त भनिहाल्नु भयो, त्यस्तो देखिन्छ?
एकदम खुले लाम चाहिँ माइग्रेसनको एडभाइसहरू दिनुहुन्छ सिडनी मेलबर्न ब्रिसबेन यो ठुलो सिटीहरूमा प्रशस्त हुनुहुन्छ र उहाँहरूले चाहिँ जुन लिगल्ली चाहिँ त्यो गर्न पाउनुहुन्न र गरिराख्नु भएको छ।
सर्टिफाइड हुनको लागि चाहिँ माइग्रेसन एजेन्टको रूपमा काम गर्नको लागि चाहिँ खास कस्तो पढाइ गर्नुपर्छ के गर्नुपर्छ भन्ने बारेमा पनि अलिकति बताइदिनु न।
माइग्रेसन एजेन्ट सर्टिफाइड हुनलाई चाहिँ ग्रेजुएट डिप्लोमा इन माइग्रेसन ल पढ्नुपर्छ। यो चाहिँ कुनै एउटा विषयमा ब्याचलर गरिसके पछाडि ग्रेजुएट डिप्लोमा इन माइग्रेसन ल पढ्ने हो। अहिलेलाई अस्ट्रेलियामा चाहिँ चारवटा युनिभर्सिटीहरूमा मात्रै कोर्स एभाइलेबल छ, एएनयु, मडक, ग्रिफिथ अनि अर्को एउटा चाहिँ मैले नाम सम्झिनँ, चारवटा मात्रै छ। भिक्टोरिया युनिभर्सिटीमा छ अर्को, अनि चारवटामा छ। र यो कम्प्लिट कोर्स कम्प्लिट गरे पछाडि पुलिस टेकहरू हुन्छ, अनि ब्याङ्क रप नभएको, पुलिस टेक क्लियर भएको, अनि आइएल्समा ओभरअल 7 with 6.5 इच ब्यान्ड ल्यायो भने बल्ल माइग्रेसन रजिस्टर हुन।
कति लामो कोर्स हुन्छ त्यो चाहिँ?
यो नर्मल्ली चाहिँ 1 year कोर्स हो, तर त्यसपछि 1 year प्लेसमेन्ट कम्पोनेन्ट छ आजकल, अनि सर्टन टाइमिङ प्लेसमेन्ट हुन्छ। अब इट डिपेन्ड्स अप हाउ क्विकली वान क्यान डु।
विद्यार्थीहरू पनि के, अथवा जो चाहिँ आफ्नो भिजा सम्बन्धी अथवा माइग्रेसन सम्बन्धी समस्या लिएर यस्ता एजेन्टहरूकोमा जान्छन्, उनीहरूले चाहिँ विशेष गरी यस्ता माइग्रेसन एजेन्टहरूबाट आफू चाहिँ नठगियौँ भन्नको लागि के कस्ता कुरामा चाहिँ ध्यान पुर्याउन सकिन्छ?
नम्बर वान, हामी चाहिँ फ्रीमा खान खोज्छौँ कि, फ्री फुड खाए जस्तो होइन। अब अलिकति माइग्रेसन एजेन्ट चाहिँ एउटा रजिस्टर्ड हुन्छ, उसले पढेको हुन्छ, र उसले प्राय जस्तो माइग्रेसन एजेन्टहरूले फी चार्ज गर्छ। अनि हामी कहाँ चाहिँ के चलन छ धेरै चाहिँ, अँ काउन्सिलिङको पनि फी भन्ने किसिमको एउटा चलन छ। अब हामी अस्ट्रेलिया आएर नबुझ्नुपर्ने कुरा के हो त भने, कसैको प्रोडक्ट भनेको उसको नलेज हो, उसको पढाइ हो, र त्यो नलेज उसले बेचिरहेछ भने त उसको समयलाई पैसा तिर्ने हो नि, होइन? एउटा डक्टर कहाँ जाँदाखेरि डक्टरले एडभाइस दिन्छ धेरै जसो जिपीहरूले, होइन, अनि औषधि लेख्छ, उसको एडभाइस उसको नलेजलाई पैसा तिर्ने हो। हामी कहाँ त्यो चलन छैन, हामी चाहिँ फ्री खोज्छौँ, जहाँ फ्री हुन्छ त्यहाँ जान्छौँ। तर एट द एन्ड अफ द डे के हुन्छ, त्यो फ्रीको चाहिँ नेपालीमा उखान्छ नि, सस्तो बेसाले पेट पोल्छ भनेर जस्तो, त्यो सस्तो खोज्दै जाँदाखेरि चाहिँ अब नन रजिस्टर्ड माइग्रेसन एजेन्टकामा पुगिन्छ, नन रजिस्टर्ड एजेन्टका पुगिन्छ, माइग्रेसन एजेन्ट भन्न मिल्यो नि, नन रजिस्टर्ड एजेन्टका, जसलाई माइग्रेसन सम्बन्धी ज्ञानै हुँदैन। अनि तपाईँलाई उसले चाहिँ के हुन्छ नि, एउटा प्रफिट मोटिभ, बिजनेस गर्ने हो, प्रफिट कमाउने हो, तर उद्देश्य नै प्रफिट मात्रै बनाउने, कसैको भविष्यसँग मतलब नहुने भइसकेपछि, जब रजिस्ट्रेसन नभइकसँग कसैले एडभाइस दिन्छ भने उसले त तपाईँको भविष्यसँग मतलब गर्दैन, नगरेपछि उसले कसरी हुन्छ तपाईँलाई चाहिँ राइट एडभाइस नदिएर होइन कि, कसो गर्दाखेरि उसलाई पैसा आउँछ त्यो कुरालाई चाहिँ सबभन्दा अगाडि राखेर उसले एडभाइस दिन्छ। त्यसपछि विद्यार्थीहरूले गलत एडभाइसको शिकार हुन्छन्, तर यसमा चाहिँ विद्यार्थीहरू आफै पनि सचेत हुनपर्ने, धेरैभन्दा धेरै सचेत हुनपर्ने, कुनै पनि एजेन्टको अथवा कुनै कन्सल्टेन्सीमा जानुभन्दा पहिला उनीहरूको चाहिँ अथेन्टिसिटी, उनीहरूका भएका स्टाफ अथवा उनीहरूको स्टाफहरूको मारा नम्बर छ कि छैन, रजिस्टर माइग्रेसन एजेन्टमा छ कि छैन त्यो अर्गनाइजेसन भन्ने कुरा चेक गरेर, अनि कसैको 3-4-5 ब्रान्च छ भने त्यो हरेक ब्रान्चमा छुट्टा छुट्टै माइग्रेसन एजेन्ट छ कि छैन ती कुराहरू चेक गरेर तपाईँले एडभाइस लिँदै गर्दा मैले को मान्छेसँग एडभाइस लिँदैछु र त्यो मान्छे रजिस्टर हो कि होइन भन्ने बुझेर मात्रै जानुभयो भने चाहिँ त्यो किसिमको गलत एडभाइस पाउने रिक्सलाई विद्यार्थीहरूले कम गर्न सक्नुहुन्छ। यसमा विद्यार्थीहरू पनि अलिकति डिसिप्लिन्ड हुनुपर्ने देख्छु मैले।
एजुकेसन एजेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ कि, अस्ट्रेलियामा रहँदाखेरि एजुकेसन सम्बन्धी सुझाव सल्लाहहरू दिनेहरूले चाहिँ के कस्ता मापदण्डहरू पुरा गर्नुपर्छ?
एजुकेसन एजेन्ट दिनलाई रजिस्ट्रेसन कम्पलसरी चाहिँ गरेको छैन, तर एउटा कोर्स पिआइइआर भन्छ, पिआइइआर इट्याग सर्टिफिकेसन लिएपछि रजिस्टर्ड एजेन्ट भइन्छ, रजिस्टर्ड एजुकेसन एजेन्ट भइन्छ। यो कोर्स चाहिँ अनलाइन कोर्स हो, एबाउट 40 hours जतिको अनलाइन छ, अनि त्यसपछि एउटा इक्जाम हुन्छ अनलाइनबाट दिने हो, $400 लाग्छ, अनि त्यो $400 इक्जाम पास गरिसकेपछि चाहिँ सर्टिफाइड एजुकेसन एजेन्ट भइन्छ। एजुकेसन एजेन्टले चाहिँ भिजा सम्बन्धी केही पनि कुराहरू आएमा, भिजा सम्बन्धी कुनै पनि कुराहरू भएमा चाहिँ एडभाइस माइग्रेसन एजेन्टलाई रिफर गर्नुपर्छ, आफैले एडभाइस दिनु पाउँदैन उसले।
र शम्भु कडेलपछि अब घटनाका सम्बन्धमा अध्यागमन एजेन्ट नै रहेका निरज श्रेष्ठको चाहिँ भनाई के छ त, त्यो पनि सुनिहालौँ।
मैले पनि न्युजमा चाहिँ पढेको थिएँ, यो जुन चाहिँ उसले चाहिँ अनरेजिस्टर्ड भनौँ न प्र्याक्टिस गरेको रहेछ, अर्थात् भनौँ न यहाँ चाहिँ अस्ट्रेलियामा चाहिँ यो जुन अध्यागमन सम्बन्धी सल्लाह दिनका लागि चाहिँ जसलाई चाहिँ हामी इमिग्रेसन एडभाइस भन्छौँ, त्यो सल्लाह दिनको लागि चाहिँ यहाँको चाहिँ अथोरिटी यो मारा भन्छ जुन चाहिँ माइग्रेसन एजेन्ट रेजिस्ट्रेसन अथोरिटी त्यहाँ चाहिँ हामीले रेजिस्टर भएको हुनुपर्छ, र त्यो भइसकेपछि मात्रै हामीले चाहिँ कसैलाई चाहिँ यो भिसा सम्बन्धी सल्लाह दिने अथवा कसैको भिसा चाहिँ यहाँ क्यान्सिल भएको छ भने त्यो क्यान्सिल भएपछि के उपाय छ भनेर सल्लाह दिने इत्यादि कुराहरू, अथवा एउटा भिसा सकेको छ र उसले त्यो भिसा सकेर अर्को भिसा होइन जस्तै एउटा स्टुडेन्ट भिसा सकेको छ उसले फेरि भिसा बनाउनु खोजेको छ भने इभन स्टुडेन्ट भिसा पनि बनाउनु छ भने त्यो सल्लाह दिनको लागि चाहिँ यहाँ रेजिस्टर हुनुपर्छ। र जहाँसम्म तपाईँको कुरा छ त्यो दुईजना महिलालाई चाहिँ जुन चाहिँ उनीहरूले पेनाल्टी दियो अथवा उसलाई चाहिँ एउटा गुड बिहेभियर बन्ड छोडेको छ भन्ने छ, त्यसमा चाहिँ यो चाहिँ जुन एउटा अनलफुल एडभाइस दिएको हिसाबले चाहिँ उनीहरूलाई त्यो पेनाल्टी दिएको हो, र मेरो पर्सनल्ली विचार भन्ने हो भने त्यो धेरै लिनियन्ट हो भन्ने मलाई लाग्छ।
भनेपछि अझै कडा कारवाही हुन सक्छ होइन त यो यस्तो गरेको पाइएमा?
एकदमै कडा, कस्तो छ भने तपाईँको यहाँको चाहिँ तपाईँको यहाँको एक्ट जुन यसलाई चाहिँ माइग्रेसन एक्ट भन्छ त्यस त्यो अनुसार चाहिँ यदि कोही चाहिँ कसैले चाहिँ यो चाहिँ भनौँ न तपाईँको चाहिँ यो जुन अध्यागमन सम्बन्धी सल्लाह चाहिँ दिएको छ र ऊ चाहिँ रेजिस्टर्ड भएको छैन भने चाहिँ तपाईँको चाहिँ उसलाई अप टु 10 इयर्ससम्म 10 वर्षसम्म चाहिँ उसलाई चाहिँ सेन्टेन्स गराउने तपाईँको चाहिँ माइग्रेसन एक्ट अनुसार चाहिँ त्यो के अरे तपाईँको चाहिँ नियम छ। त्यसैले चाहिँ अब डिपेन्डिङ अन जुन सिचुएसन हेरेर चाहिँ अब तपाईँलाई चाहिँ कोर्टले चाहिँ होइन कसैलाई चाहिँ त्यस्तो किसिमको सल्लाह दिएको छ जो चाहिँ रेजिस्टर भएको छैनन् र नियम अनुसार ऊ एक्जम्सन पनि उसले पाएको छैन भने सर्टेन केसमा एक्जम्टेड भन्ने पनि छन्, त्यो छैन भने चाहिँ दे क्यान बी सेन्टेन्स अप टु 10 इयर्स इम्प्रिजनमेन्ट।
शम्भु कडेलजीसँग कुरा गरेको थिएँ, उहाँले चाहिँ नेपाली समुदायमा पनि यो जोखिम चाहिँ देखिन्छ र धेरैजनाले यसरी शैक्षिक परामर्शदाताको रूपमा तर आफू अध्यागमन एजेन्टको रूपमा रजिस्टर्ड नभएकाहरूले पनि भिसा सम्बन्धी सरसल्लाहहरू दिने गरेको पाइन्छ भनेर भन्नुभएको छ। तपाईँ आफै पनि अब एकाको शैक्षिक परामर्शदाताहरूको यो संस्थाको अध्यक्ष रहिसक्नु भएको छ, यहाँले चाहिँ त्यो समस्या देख्नु भएको छ कि छैन नेपाली शैक्षिक परामर्शदाताहरू अथवा नेपाली समुदायभित्र भनौँ न?
जहाँसम्म शम्भुजीले भन्नुभएको कुरा छ यसमा म एकदमै 100% एग्री छु, र यहाँ चाहिँ विशेष गरी चाहिँ हामीलाई चाहिँ के छ भने दुईवटा कुरा हो, एउटा चाहिँ शैक्षिक परामर्शदाता जसलाई एजुकेसन एजेन्ट भन्छ होइन, र यदि ऊ चाहिँ एजुकेसन एजेन्ट भनेको चाहिँ ऊ रजिस्टर्ड माइग्रेसन एजेन्ट होइन, र त्यो भन्नु खोजेको के भने उसले शैक्षिक सम्बन्धी मात्र सल्लाह दिन पाउँछ, जस्तै कि भोलि कसैले चाहिँ पढ्नु आयो भने चाहिँ उसलाई कुन युनिभर्सिटीमा जाने, कुन टेफमा लाने कि युनिभर्सिटीमा लाने कि वा प्राइभेट एजुकेसन प्रोभाइडरमा जाने कि, यो शैक्षिक सम्बन्धी प्योरली एजुकेसन म्याटर्सहरू मात्र सल्लाह दिन पाउँछ। तर उसले चाहिँ अब भनौँ न यहाँ आएको छ र त्यो जुन ग्राहक अथवा जुन सर्भिस सिकर्सलाई उसलाई थाहा भएन र उसले चाहिँ भनौँ न ल तिम्रो चाहिँ भिसा पनि बढाउनु पर्ने भएछ अथवा भिसा बढाउनु पर्छ यसरी सल्लाह दियो भने त्यो चाहिँ अघि पनि मैले भने द्याट विल बी एन अनलफुल इमिग्रेसन एडभाइस चाहिँ त्यो दिन मिल्दैन। र अहिले धेरै जसो हाम्रो नेपाली समुदायमा भएको सबैभन्दा ठुलो समस्या नै यही देखिएको छ, किनभने एक त के छ भने जो सर्भिस सिकर छ जसलाई चाहिँ हामी भनौँ न भल्नरेबल ग्रुप भन्छौँ होइन, विद्यार्थीहरू जो बाहिरबाट भर्खर नेपालबाट आएको छन् जसलाई चाहिँ यहाँको नियमहरू धेरै थाहा छैनन्, उहाँहरूले के सोध्नुहुन्छ भने अब एजुकेसन एजेन्ट र माइग्रेसन एजेन्ट चाहिँ एउटै हो भनेर सोचिरहनु भएको छ, तर वास्तवमा यदि एजुकेसन त्यो फरक हो, एजुकेसन एजेन्ट पनि तपाईँको चाहिँ रेजिस्टर्ड भएको छैन भने उसले सल्लाह दिन पाउँदैन, र यो समस्याहरूले विकराल रूपमा देखिएको छ यहाँ, किनभने एजुकेसन एजेन्टहरूले चाहिँ त्यसरी चाहिँ अलि भनौँ न सल्लाह दिएर चाहिँ यो चाहिँ गलत सल्लाह भनौँ न सल्लाह पनि अब गलत सल्लाह भएर चाहिँ त्यसको शिकार भएका धेरै विद्यार्थीहरू धेरै यो जुन एप्लिकेन्ट्सहरू देखिएको छ।
हजुर, अब जस्तै तपाईँ आफू अध्यक्ष हुँदाखेरि त्यो संस्थाको होइन, जुन चाहिँ अब शैक्षिक परामर्शदाताहरूको एउटा प्रतिनिधि संस्था नै भयो, प्रकृति कस्तो देखिन्छ? उनीहरूले चाहिँ थाहा पाई पाई मैले गर्नु हुँदैन भनेर थाहा हुँदाहुँदै भइरहेछ कि एकदमै अननोइङली उनीहरूले सुझाव दिइरहेछन् कि हत्यागमन सम्बन्धी के कस्तो भइरहेछ?
अब यस्तो छ, अब एउटा कुरा चाहिँ तपाईँलाई भनिहालौँ, हामी नेपाली मूलका भनौँ न होइन, व्यवसाय गरेर बस्नेहरू, चाहे त्यो शैक्षिक परामर्श होस्, चाहे त्यो शैक्षिक परामर्श प्लस अध्यागमन सम्बन्धी रेजिस्टर गरेर बसेर सल्लाह दिएका व्यवसायहरूको एउटा संस्था हो है। र यसमा चाहिँ हामीले डे वानदेखि नै यदि कोही हाम्रा सदस्यहरू शैक्षिक एजुकेसन एजेन्ट मात्रै छन् भने उनीहरूले यो एडभाइस दिन पाउँदैनन् भनेर हामीले चाहिँ सुरु डे वानदेखि नै हामीले यो इन्फोर्स गरिराखेको छौँ। र जहाँसम्म हाम्रो यो जुन एलायन्सको मेम्बरहरूले त्यसलाई नियम पालना गरिरहनु भएको छ, र जसले चाहिँ भनौँ जो रेजिस्टर्ड एजेन्ट छ उहाँहरूले चाहिँ मात्रै एडभाइस दिन पाउँछ भनेर भएछ। त्यसैले चाहिँ यहाँ सडक हाम्रा केही सदस्यहरूले जसले चाहिँ यो भनौँ न रेजिस्टर भएको छैनन् भने भिसा सम्बन्धी चाहिँ जानकारीको लागि उहाँहरूले अरू सदस्यहरूलाई चाहिँ रिफर गर्ने गरेका छन्। तर अब समस्या कहाँ देखेको छन् भने यो जुन हाम्रो एका भनेर जुन एउटा संस्था छ, त्यसमा जतिजना मेम्बरहरू छन् त्योभन्दा पनि धेरै बाहिर अहिले चाहिँ जुन एजुकेसन एजेन्ट्सहरू चाहिँ धेरै बाहिरहरू छन्, धेरै त्यो त्यो भनौँ न संस्थादेखि पनि संस्थाको मेम्बर नभएकाहरू पनि धेरै बाहिर चाहिँ व्यवसाय गरेर बसिराखेका छन्। समस्या चाहिँ अहिले त्यताबाट पनि बढी देखिराखिएको छ, किनभने त्यस्ता बाहिर जो व्यवसाय गरेर बसिरहेका जति पनि व्यवसायीहरू हुन्छन् उहाँहरू सबभन्दा पहिला चाहिँ यदि एजुकेसन एजेन्ट छन् भने उहाँहरूले के थाहा पाउनु पर्यो भने कि मैले चाहिँ इमिग्रेसन सम्बन्धी सल्लाह दिन मिल्दैन।
अब ग्राहकहरूले पनि अलिकति सचेत हुनका लागि के कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ?
गुड क्वेसन। ग्राहकहरूले सबैभन्दा पहिलो चाहिँ थाहा पाउनु पर्यो एउटा कुरा चाहिँ कि मैले के किसिमको सेवा लिन खोजिराखेको छु, होइन मैले लिन खोजेको सर्भिस प्योरली एजुकेसनको म्याटर मात्रै हो कि बा मैले लिन खोजेको सर्भिस चाहिँ भिसा सम्बन्धी पनि हो, अथवा भनौँ न भोलि चाहिँ गएर चाहिँ पिआर सम्बन्धी पनि केही इन्फर्मेसन लिन खोजेको हुँ। यदि त्यस्तो किसिमको छ भने उसले थाहा पाउनु पर्यो कि जो व्यक्तिले चाहिँ उहाँलाई सल्लाह दिन छन् त्यो व्यक्ति चाहिँ यदि भिसा सम्बन्धी अथवा भनौँ न पिआर सम्बन्धी जति पनि एडभाइस दिन चाहन्छन् गर्न खोजेको छन् भने ऊ चाहिँ पहिला एम मारामा रेजिस्टर भएको हुनुपर्छ छ। र सिम्पल छ, यसमा त्यो व्यक्ति जसले सल्लाह लिन आइराखेको छ भनौँ ग्राहकले, उसले थाहा पाउनु पर्यो कि कसले सल्लाह दिएको छ। सल्लाह त कुनै व्यक्तिले दिन्छ नि त, होइन, सल्लाह त समूहले दिँदैन, सल्लाह त कुनै व्यक्तिले दिन्छ कि र त्यो सब र उसको बारेमा त्यो जुन ग्राहकले चाहिँ थाहा पाउनु पर्यो कि त्यो व्यक्ति को हो र त्यो व्यक्ति चाहिँ मारामा रेजिस्टर भएको छ कि छैन। जस्तो म निरज श्रेष्ठ, मैले सल्लाह दिँदा दिँदा मेरो बारेमा थाहा पाउनु जरुरी छ भन्छु म चाहिँ। मैले मेरो बारेमा माइग्रेसन एजेन्टको जुन माराको वेबसाइटमा गएर मेरो म रेजिस्टर भएको हो कि होइन भनेर त्यहाँ हेर्न पाउनुहुन्छ। त्यसैले सबैभन्दा पहिला चाहिँ ग्राहकले थाहा पाउनु पर्यो कि म आफू जसले सल्लाह दिएको छ त्यो रेजिस्टर्ड एजेन्ट हो कि होइन, एउटा कुरा त्यो थाहा पाउनु पर्यो। र अर्को कुरा चाहिँ जहाँ चाहिँ रेजिस्टर्ड माइग्रेसन एजेन्ट छ उहाँ त्यो रेजिस्टर्ड माइग्रेसन एजेन्टले आफूले एउटा के भन्छ भने कोड अफ कन्डक्ट जुन एउटा आचार संहिता रेजिस्टर्ड माइग्रेसन एजेन्टले के गर्न मिल्छ के गर्न मिल्दैन र भोलि कसैले चाहिँ खुसी भएन भने उसको विरुद्धमा पनि कहाँ कम्प्लेन गर्न पाउँछ भनेर एउटा कोड अफ कन्डक्ट दिएको हुन्छ र त्यो हामीले डिस्प्ले गर्नुपर्छ। त्यसैले चाहिँ ग्राहकले चाहिँ आउँदाखेरि चाहिँ त्यो कोड अफ कन्डक्टहरू त्यहाँ डिस्प्ले भएको छ कि छैन, होइन, त्यसरी पनि चाहिँ थाहा पाउन सकिन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।